नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 21 गते आइतबार, वैशाख शुक्ल पक्ष सप्तमी तिथि। तद अनुसार 4 मे सन 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर नागरिक दैनिकबाट लिँदैछौ। पैसा फलाउने पतिंगर शीर्षकमा नागरिक दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। पहिला झाड़ीले ढाकिएको बाघ लुक्ने स्थान अहिले जैविक मल उत्पादन केन्द्र बनेको छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका एक दुम्कीवासका महिलाले वनको झाड़ी र खेर जाने पात पतिंगरबाट जैविक मल उत्पादन गरिरहेका छन्। विनयी सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा जैविक मल उत्पादन शुरू भएपछि गाउँमा वातावरणीय सुधारसँगै महिलाको आर्थिक स्तर पनि सुदृढ बन्दै गएको छ। विनयी त्रिवेणी गाउँपालिका एककी जसमती ढेंगा मगरलाई अहिले फुर्सदै छैन। उहाँ दैनिक पात पतिंगर संकलन गर्नमै व्यस्त हुनुहुन्छ। पात पतिंगरबाट दैनिक 1000 रूपियाँसम्म आमदानी गर्दै आएको उहाँले बताउनुभयो। विगतमा खेतीपाती गरेर घर खर्च चलाउँदै आएकी थिए। हामी त काम गरेर खाने मान्छे, दुईवटा पलातिनी समेत देखेकी ढेंगा मगरले भन्नुभयो। हिजो आज फुर्सद हुँदा बित्तिकै झाड़ी फाड्न र पात पतिंगर संकलन गर्न जाने गरेको छु। आमदानी पनि राम्रै छ। अहिले पैसाका लागि अरूसँग हात थाप्न परेको छैन। गाउँका अन्य महिला पनि उत्साहित छन्। दुम्कीवासकी कल्पना पौडेल आफ्नै ठाउँमा जैविक मल उत्पादन केन्द्र स्थापना भएपछि घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ। कोरोनापछि झाड़ी फाडेर मल बनाउने काम गर्न थालेका हौं। अहिले समय गएको पनि थाहा छैन। उहाँले भन्नुभयो, झाड़ी फाड्ने समयमा निस्कने दाउरा घरमा ल्याउन पाइन्छ। वस्तु भावलाई घाँस पनि भयो। आमदानी पनि दैनिक रूपमा 800 रूपियाँसम्म हुन्छ। पौडेलले छोरालाई भरतपुरमा पढ़ाउँदै आउनु भएको छ। स्याउला घाँसपात पतिंगरको प्रयोग गरी विनयी जैविक मल उत्पादन उद्योगबाट 2079 सालदेखि नियमित रूपमा जैविक मल उत्पादन गरिँदै आएको छ। गाउँपालिकाको सहयोगमा जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष 125 मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ। पैसा फलाउने पतिंगर शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा शिक्षा विधेयक अन्तिम चरणमा शीर्षकको खबर प्रकाशित छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ। समितिले एकसरो छलफल सकेपछि विवादित विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन गत चैत 8 गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा 11 सदस्यीय उपसमिति गठन गरेको थियो। अहिले हरेक दिनभर जसो उपसमितिले छलफल गरिरहेको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिले अधिकांश दफामा छलफल गरिसकेको छ। विधेयकमा 163 दफा छन्। उपसमितिलाई 35 दिनको समय दिइएको छ। तर उपसमितिले चैत 18 गतेदेखि छलफल शुरू गरेकाले सोही दिनदेखि मात्रै समयावधि गणना हुनेछ। शिक्षा विधेयक अन्तिम चरणमा शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै आवासीय चिकित्सकसँग चार बुधी सम्झौता शीर्षकको खबर लिँदैछौ। निर्वाह भत्ताको विषयलाई लिएर एक महिनाभन्दा बढ़ी समय आन्दोलन गरिरहेका आवासीय चिकित्सकले आन्दोलन स्थगित भएको चिकित्सकको आन्दोलन स्थगित भएको छ। हिजो बेलुका स्वास्थ्य मन्त्रालयसँगको सहमतिपछि आवासीय चिकित्सकले आन्दोलन स्थगित गरेका हुन्। नेपाल चिकित्सक संघका महासचिव डाक्टर संजीव तिवारीले स्वास्थ्य मन्त्रालय र एसोसिएशन बीच चार बुधी सहमति भएको जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर भीम प्रसाद सापकोटा र चिकित्सक संघका तर्फबाट डाक्टर संजीव तिवारीले हस्ताक्षर गर्नुभएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजदेखि कक्षा बाह्रको परीक्षा शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। देशभरका परीक्षा केन्द्रमा आजदेखि कक्षा बाह्रको परीक्षा सञ्चालन हुँदैछ। परीक्षामा 5,11,525 परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नियमिततर्फ 3,95,908 र आंशिक 1,15,617 जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। 5,202 विद्यालयका विद्यार्थीलाई कक्षा बाह्रको परीक्षा 1,591 परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। जसमध्ये जापान स्थित एभरेस्ट स्कूलबाट 38 जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन्। 77 जिल्लामध्ये सबैभन्दा कम मनाङबाट 45 जना र सबैभन्दा बढ़ी काठमाण्डुबाट 68,133 जना परीक्षार्थी छन्। मनाङ र मुस्ताङमा एक एकवटा र काठमाण्डुमा सबैभन्दा धेरै 162 परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। आजदेखि कक्षा बाह्रको परीक्षा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। विकासलाई तीव्र गतिमा अगाडि बढ़ाउने सरकारको लक्ष्य प्रधानमन्त्री शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता विकास र सुशासनका निम्ति सही रहेकाले ढुक्कका साथ समर्थन गर्न सांसदलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार राजनैतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढ़ाउने सरकारको लक्ष्य रहेको सांसदलाई स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, हाम्रा नीति सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ। संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन। हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ। हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौ। विकासलाई तीव्र गतिमा अगाडि बढ़ाउने सरकारको लक्ष्य प्रधानमन्त्री शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गौरवका आयोजनालाई बजेटको खडेरी शीर्षकको खबर कान्तिपुर दैनिकमा आज प्रमुख खबरका रूपमा प्रकाशित छ। पूर्वाधार सम्बन्धी राष्ट्रिय गौरवका आयोजनामा बजेट अभावको समस्या आगामी आर्थिक वर्षमा पनि दोहोरिने भएको छ। राष्ट्रिय गौरवका अधिकांश आयोजना बजेट अभावमा गुज्रिरहेका बेला राष्ट्रिय योजना आयोगले तिनमा झिनो रकम मात्र बढ़ाउन सरकारलाई सीमा तोकिदिएको छ। चालू आर्थिक वर्षमा नै राष्ट्रिय गौरवका अधिकांश आयोजनाले बजेटको समस्याका कारण नयाँ ठेक्का लगाउन सकेनन्। विनियोजित बजेट समेत निकासा नहुँदा सकिएको कामको भुक्तानी नहुने समस्या पनि छ। निर्धारित समयमा काम नहुँदा आयोजनाको लागत नै बढ़ने गरेको छ। हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले 2 अर्ब रूपियाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिनुभयो। यस आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा 3 अर्ब 38 करोड़ रूपियाँ मात्र बजेट विनियोजन गरेको छ। भुक्तानीको फाइल अर्थ मन्त्रालयमा अड्किएको छ। नेपालीले भन्नुभयो, भइरहेका ठाउँमा थप दायित्व सिर्जना हुँदैछ। गौरवका आयोजनालाई बजेटको खडेरी शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा खलंगामा फेरि भारतको बलमिचाइ, नेपाली भूमिमै तटबन्ध उठाउँदै शीर्षकको खबर प्रकाशित छ। महाकालीबाट जोखिममा रहेको दार्चुला सदरमुकाम खलंगामा फेरि भारतले बलमिचाइ गरेको छ। 2070 बाढ़ीमा महाकालीले धार परिवर्तन गरेपछि खलंगा स्थित वीरेन्द्र वनको पारीपट्टि पुगेको नेपाली भूमिमै भारतले एक महिनादेखि तटबन्ध निर्माण थालेको हो। महाकाली नगरपालिका 4 र 5 पर्ने यो भूभागमा झण्डै 300 मिटर लम्बाईको 7 मिटर अग्लो तटबन्ध निर्माणका लागि हाल आधा दर्जन एक्सकाभेटर लगाएर नदी क्षेत्र खोतलिँदैछ। उक्त क्षेत्र नजिक भारतीय सेनाको ब्यारेक छ। निर्माण भइरहेको तटबन्धका कारण बाढ़ी आउँदा महाकालीले नेपालतिर धार परिवर्तन गरेर ठूलो क्षति निम्त्याउने जोखिम बढ़ेको छ। जिल्ला प्रशासनबाट पटक पटक गरिएको आग्रहलाई अटेर गरेपछि कूटनीतिक पहलका लागि गृह मन्त्रालयबाट परराष्ट्रमा पत्राचार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। कुनै बेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे। हालको मर्साङदी गाउँपालिकाका बाह्रवटा विद्यालयको शुरूआतसँगै चितवनका तीनवटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो। घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्याउने थियो। दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुग्नु भएको छ। लमजुङको मर्साङदी गाउँपालिका छ बाहुन डाँडाको लामपाटा स्थायी निवासी 80 वर्षीय घिमिरेले सो क्षेत्रमा 12 विद्यालयको थालनी गर्नुभयो। उत्तरी लमजुङको शिक्षाको संस्थापक भनेर चिनिने घिमिरेको योगदानलाई अहिले न राज्यले चिन्यो न त स्थानीयले नै सम्मान गर्न सके। अन्तत उहाँ बेसहारा बन्दै वृद्धाश्रममा थन्किनुभयो। पहिलेको जमानामा 8 कक्षा उत्तीर्ण गरेपछि स्कूलमा पढ़ाउन पाइन्थ्यो। त्यति बेला संस्कृतमा तीक्ष्ण घिमिरे सबैको हाई हाई हुनुहुन्थ्यो। 10 कक्षा पढ़नुभएका घिमिरेलाई संस्कृत पढ़ाउने राम्रो शिक्षक भन्दै सबैतिर तानातान हुन्थ्यो। उहाँकै पहलमा दर्जन विद्यालय खोले। उहाँले अध्यापन गरेका विद्यालयमा चन्द्रोदय माध्यमिक विद्यालय बाहुन डाँडादेखि चितवनको शशीनगर आधारभूत विद्यालयसम्म छन्। शिक्षण पेशामा 25 वर्षभन्दा बढ़ी बिताउनुभएका घिमिरेले घरजम गर्ने जायजथा जोड्ने समय नै दिनुभएन। उहाँसम्म अहिले सम्पत्तिको नाममा तीनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरू केही छैन। सम्पत्ति श्रीमती परिवार सबै यही हो, घिमिरेले भन्नुभयो। दुर्गम गाउँमा विद्यालय खोल्न पाए, अहिले सबैले पढ्न पाए, त्यही नै खुशी लागेको छ। उहाँको योगदानको अभिलेख शिक्षा समन्वय एकाई लमजुङमा समेत छैन। 12 विद्यालयका संस्थापकको वृद्धाश्रममा बास शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा विकास खर्चको पुरानै गति, ठूला आयोजनामै ढिलासुस्ती शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न साउन भदौबाट ठूला आयोजनाहरूको ठेक्का खोल्यो। मंगिरसम्म अधिकांशको ठेक्का लाग्यो। फटाफट काम गरेर बजेट कार्यान्वयनमा उदाहरणीय बन्ने प्रयास गर्यो, तर समयमै ठेक्का लागेका ठूला 35 वटा आयोजनाकै कामले अपेक्षाकृत प्रगति गर्न सकेनन्। त्यसैकारण विकास खर्चमा खासै प्रगति भएन। मनलाग्दी आयोजना, ठेकेदारको ढिलासुस्ती, अस्थिर कर्मचारी तन्त्र र असारे मानसिकताका कारण कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनमा समस्या देखिए। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। दश वर्ष भयो तुइन रहिरह्यो शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। केपी शर्मा ओली 2072 असोज 25 गते पहिलो पटक प्रधानमन्त्री सम्हालेपछि मन्त्री परिषदको पहिलो बैठकले गरेको पहिलो निर्णय थियो 2 वर्षभित्र देशभरिबाटै तुइन विस्थापन गर्ने। तर 10 वर्ष बित्न लाग्दा पनि उक्त निर्णय अनुरूप काम भएको छैन र सरकारले तुइन विस्थापनलाई कागजी रूपमा प्राथमिकतामा राख्न पनि छोडेको छैन। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको हिमालय टाइम्समा निरोगी नागरिक बनाउने महाअभियानमा रजहर, प्राकृतिक चिकित्सा शिक्षण अस्पताल बन्न अग्रसर शीर्षकको खबर प्रकाशित छ। व्यस्त जीवनशैली र खानपान लगायत कारणले विश्वका मानिसहरू गम्भीर किसिमका रोगसँग लड़िरहेका छन्। विभिन्न रोगका कारण नियमित औषधि सेवन गर्नेहरूको संख्या दिनानुदिन बढ़िरहेको छ। कतिपयले पाँचुन्जेल औषधि खानुपर्ने अवस्था छ। नेपाल जस्तो देशमा औषधोपचार निकै महँगो पनि छ। गम्भीर रोगको उपचारमा आफ्नो सबै जायजथा सकाएर पनि ज्यान जोगाउन नसकेका धेरै उदाहरण छनृ संसारमा धेरै उपचार पद्धति भए पनि मुख्य रूपमा दुई प्रकारका उपचार पद्धति प्रचलित छन्, एलोपेथिक र आयुर्वेदिक। एलोपेथिक उपचार पद्धति महँगो पनि छ, गम्भीर रोगको उपचार गर्न लाखौं करोड़ रूपियाँ खर्च हुन्छ। यसैगरी आयुर्वेदिक उपचार पद्धति सस्तो र एक हिसाबले सर्वसुलभ पनि मानिन्छ। आयुर्वेद अन्तर्गत प्राकृतिक उपचार पद्धतिमा औषधि नै नखाई सामान्यदेखि जटिल प्रकृतिका रोगहरूको निदान गरिन्छ। प्राकृतिक पद्धतिमा उपचार गर्ने नेपालमा एक मात्रै चिकित्सालय छ, रजहर सामुदायिक प्राकृतिक चिकित्सालय, जहाँ बिना औषधि र बिना शल्यक्रिया विभिन्न प्रकारका रोगहरूको निवारण गरिन्छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका 16 स्थित रजहर गाउँमा रहेको प्राकृतिक चिकित्सालयले हालसम्म धेरैलाई नयाँ जीवन दिइसकेको छ। स्थानीयले महायज्ञ आयोजना गरेर विक्रमसम्म 2064 स्थापना भएको चिकित्सालयले विक्रमसम्म 2067 उपचार सेवा प्रारम्भ गरेको थियो। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। नेपाल समाचार पत्रबाट 3 दर्जन ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने समस्या शीर्षकको खबर लिँदैछौ। नेपाली धितुपत्र बोर्ड सेबोनले 3 वर्ष अघि तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने म्याद सकिन, करिब 2.5 महिना मात्रै बाँकी रहँदा पनि अधिकांश पुराना स्टक ब्रोकर कम्पनीहरूले पुँजी पुर्याउन सकेका छैनन्। बोर्डले 2079 साल भदौमा सबै ब्रोकर कम्पनीलाई 3 वर्षभित्र न्यूनतम 20 करोड़ रूपियाँ चुक्ता पुँजी पुर्याउनु पर्ने नीति ल्याउँदै 2082 असार मसान्तसम्मको समय सीमा दिएको थियो। तर हालसम्म 50 वटा पुराना ब्रोकर मध्ये करिब 3 दर्जन कम्पनीको चुक्ता पुँजी पुगेको छैन। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा पूर्वाधार विकास कर 1.5 खर्ब उठ्यो शीर्षकको खबर प्रकाशित छ। सरकारले पेट्रोलियम पदार्थ मार्फत पूर्वाधार विकासका नाममा 1.53 खर्ब भन्दा बढ़ी कर असुली गरेको छ। पछिल्लो 10 वर्षमा सरकारले पूर्वाधार विकास र बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माण शीर्षकमा यो रकम असुल गरेको हो। 1200 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भन्दै सरकारले भन्सार बिन्दुमै पेट्रोलियम पदार्थबाट कर उठाइरहेको छ। आर्थिक वर्ष 2072-73 सरकारले बूढ़ी गण्डकी जलविद्युत आयोजना आफै बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रति लिटर 5 रूपियाँ कर उठाउन शुरू गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2072-73 बजेटमा पूर्वाधार विकास कर लिने व्यवस्था मिलाउनु भएको थियो। यसपछि शीर्षक परिवर्तन गरेर आर्थिक वर्ष 2074-75 पूर्वाधार विकास कर भनिएको हो। पूर्वाधार विकास कर 1.5 खर्ब उठ्यो शीर्षकको खबर कारोबार दैनिकमा प्रकाशित छ। बीमा क्षेत्रमा ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गरिँदै शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको समेत लगानी हुने गरी बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढ़ाएको छ। बीमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्ने लगायत उद्देश्यसहित बीमा सूचना केन्द्र स्थापना गरिँदैछ। सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रममा पनि बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने उल्लेख छ। गत माघमा लागू भएको बीमा नियमावलीमा बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले पनि बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। प्राधिकरणले लामो समयदेखि यसको अध्ययन गरेको थियो, नियमावलीमा पनि यसको परिकल्पना गरिएको छ। उहाँले भन्नुभयो, हामी छिट्टै बीमा सूचना केन्द्र स्थापना गर्न सकिने अवस्थामा पुगेका छौं। केही प्राविधिक प्रक्रिया पूरा भएपछि यसको स्थापना गर्छौं। बीमा क्षेत्रको ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गरिँदै शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा नारायणगढ़ मुगलिन सड़कमा समानान्तर बाटो खन्न थालियो शीर्षकको खबर प्रकाशित छ। नारायणगढ़ मुगलिन सड़क हुँदै यात्रा गर्नेहरूले मुगलिन नजिक त्रिशुली नदीको पारिपट्टिको भित्तोमा मेसिनले पहाड़ काट्दै गरेको देखेको हुनुपर्छ। पहाड़ काट्दा निस्केको ढुंगा माटो सिधै त्रिशुली नदीमा झर्ने गरेको छ। केही दिन अघि धुलोले मुगलिन बजार नै ढाकेर दुःख दिएको मुगलिन निवासी इच्छा कामना गाउँपालिका 5 का वडाध्यक्ष तेज बहादुर शेरसन बताउनुहुन्छ। आखिर यसरी किन पहाड़ काट्ने काम भइरहेको छ? विस्तारपछि एसियाली मापदण्ड अनुसारको दुई लेनको फराकिलो बने पनि नारायणगढ़ मुगलिन सड़कमा बर्खायाममा पहिरोले वर्षेनी यात्रुलाई शास्ति दिन्छ। राजधानी काठमाडौँ र पर्यटकीय शहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्न मुख्य मार्ग नारायणगढ़ मुकलिन सड़क पहिरोले थुनिएका बेला यसको समानान्तर त्रिशुली पारीबाट अर्को सड़क बनाउने चर्चा चल्ने गर्दछ। हाल सोही चर्चालाई मूर्त रूप दिने काम शुरू भएको हो। तनहुँ दबौलीको डिभिजन सड़क कार्यालयसँग सम्झौता गरेर निर्माण व्यवसायीले काम शुरू गरेका छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा ज्यानमारा बन्यो फूलजोर पुल, ठेकेदार बेपत्ता शीर्षकको खबर प्रकाशित छ। सर्लाहीको जब्दी स्थित फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ। लालबन्दी नगरपालिका 3 जब्दी र ईश्वरपुर नगरपालिका 8 रामपुरको सीमामा पर्ने पुलको दक्षिण रामपुरतर्फको भागमा ठूलो खाल्डो पर्दा बारम्बार सवारी दुर्घटना हुन थालेको छ। पुल र सड़कलाई जोड्ने भागमा ठूलो खाल्डो पर्दा केही दिनदेखि पुलबाट जोखिमपूर्ण हिसाबले साइकल र मोटरसाइकल मात्रै आउजाउ गरिरहेका छन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। सर्लाहीको लालबन्दी स्थित नगर अस्पतालबाट यस आर्थिक वर्षमा प्रसूति सेवा लिने महिलाको संख्या 1000 नाघेको छ। चालू आर्थिक वर्ष 2081-82 साउनदेखि अहिलेसम्म प्रसूति सेवा लिनेको संख्या 1000 नाघेको उपलक्ष्यमा अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीले केक काटेर खुशी साटासाट गरेका छन्। नगर अस्पताल लालबन्दीमा 2080 फागुन 21 गतेदेखि शल्यक्रिया मार्फत सेवा दिन थालेपछि प्रसूतिमा चाप बढ़ेको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीय कोपालो, आजको अन्नपूर्ण पोस्टमा नीति कार्यान्वयन होस् शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा सुधारिँदै अर्थतन्त्र शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा नीति तथा कार्यक्रम कार्यान्वयनको अपेक्षा शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा कार्यान्वयनमा चुनौती शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा नकारात्मक चिन्तामा नीति तथा कार्यक्रम शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा नयाँ नारा र घोषणाको भारीलाई आंशिक विश्राम शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको गोर्खापत्र दैनिकमा सरकारको नीति तथा कार्यक्रम शीर्षकको सम्पादकीय प्रकाशित छ। अब यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।